मैंने अभी चंद शेर, मैं एयरपोर्ट पर गया था हजरत को लेने, वहां से लौट कर इशा तक मैंने चंद शेर सिर्फ मेराजुल नबी सल्लल्लाहु अलैहि वसल्लम के हवाले से लिखे। एक बहुत मशहूर कलाम है, हुजूर जानते हैं आप, हुजूर जानते हैं, बहुत से शुरा ने उसको पढ़ा, लेकिन मैंने इस रदीफ को सिर्फ मेराजुल नबी के लिए इस्तेमाल किया और इन्हें लिखा कि खुदा के कुर्ब में जाना हुजूर जानते, खुदा के कुर्ब में जाना। देखिए मैं इसलिए भी पढ़ रहा हूँ ताकि ये सनद हो जाए मेरे लिए, अगर हजरत उस पर रजामंदी का इजहार फरमा देंगे तो सनद है। खुदा के कुर्ब में जाना हुजूर जानते हैं, विसाले रब का ठिकाना हुजूर जानते, करीम दूर से भी एक झलक न देख सके, करीम दूर से भी एक झलक न देख सके, दना का लुत्फ उठाना हुजूर जानते, करीब गए, करीब से जाकर देखा, सुम दना फतदल्ला, तो दना का लुत्फ उठाना हुजूर जानते हैं। खुदा को मूसा ने देखा नबी की आंखों में, ऐसे तो नहीं देख सके, खुदा को मूसा ने देखा नबी की आंखों में कि रब की दीद कराना हुजूर जाते। अब देखिए एक मौका आया था, आपने बहुत बार सुना होगा कि बुराक उसने हुजूर के बारगाह में तमन्ना की कि हुजूर सरकार जब जन्नत में तशरीफ ले गए तो बुराक पर टहल रहे थे
जी,
और एक बुराक बिल्कुल सर झुकाए हुए रंगीन
जी,
तो सरकार ने उससे पूछा, तो उसने अपनी ख्वाहिश का इजहार किया कि आज आप तशरीफ लाए हैं, न जाने कौन खुश नसीब होगा जिस पर आप सवार होंगे, तो या रसूलल्लाह मैं गमगीन हूं कि पता नहीं मुझे ये मौका मिलेगा, तो सरकार ने उसको मौका दिया। उसको मैंने लिखा कि इसी यकी पे तमन्नाई था बुराक उनका, इसी यकी पे तमन्नाई था बुराक उनका कि गमजदों को हंसाना, हम जदों को हंसाना हुजूर जानते हैं, नबी ने याद रखा बज़्मे लामका में हमें।
बेशक
अस्सलामु अलैका अय्युहन नबी व रहमतुल्लाहि व बरकातुहू, अस्सलामु अलैना,
बेशक
उलमा फरमाते जो अलैना कहा मैं और जो लोग हैं तो उसमें गुनाहगारों को सरकार ने शामिल फरमाया, वाला इबादल्लाहि सालिहीन का अलग से जिक्र आया, अलैना में बंदों को शामिल, गुनहगार बंदों को शामिल किया। नबी ने याद रखा बदने लामका में हमें, बदों के लाज बचाना हुजूर जाना, चलो हुजूर के दर से बुलंदियां ले लो, गिरे हुओं को उठाना हुजूर जानते। नबी की बातों की मुनकिर है अकले बे तौफीक, बहुत से अकल वालों ने भी माना, जो जिन्होंने माना अकल भी रखते थे, लेकिन जो बे तौफीक अकल वाले थे उनको नहीं मिला। नबी की बातों की मुनकिर है अकले बे तौफीक, सब अहले इश्क ने माना हुजूर जानते हैं, फरीदी उनके सिवा ये किसी में ताब नहीं, फरीदी उनके सिवा ये किसी में ताब नहीं, खुदा को देख के आना हुजूर जानते हैं। आज के साथ मैं हमारे वाले से गुजारिश करूँ की हजरत अपने मोबाइल से असला से महसूस फरमाए, आप सब इस्तेमाल करें नारा लगाने, नारे तकबीर हुजूर अशरफुल फकहा, हुजूर खलीफे, हुजूर मुफ्ती आज़म हिंद,
जिंदाबाद,
नारे तकबीर
अल्लाहू अकबर,
रिसालत
या रसूल
अल्लाह। नहमदुहु व नसल्ली अला रसूलिल करीम, अम्मा बाद, अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, वन नजमी इज़ा हवा, मा वल्ला साहिबुकुम व मा हवा, صدق الله مولانا العظيم، إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما، وآله وأصحابه وبارك وسلم। सैयदी सरकार आला हजरत अलैहि रहमतु व दीवान फरमाते हैं, कसरे दना तक किसकी रसाई, कसरे दना तक किसकी रसाई, ये सवाल ये जुमला
जी,
तो जवाब देते हैं اثر دنا پر تک کس کی رسائی
جاتے ہی
جاتے یہ ہیں
آتے ہی
سبحان اللہ
جاتے یہ ہیں
آتے ہی
آتے ہی یہ اس لیے حسر فرما دیا اور انبیاء کرام کو بھی معراج کا شرف حاصل ہوا ہے. حضور کے دادا سیدنا ابراہیم علیہ السلام کا ایک بہت بڑا معجزہ ہے جس کو قرآن مجید نے بیان کیا وَكَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ. اللہ تعالیٰ فرماتا ہے کہ ہم اسی طرح ابراہیم کو دکھاتے ہیں زمین آسمان کے جتنے شہر ہیں جتنے ملک ہیں سب حضرت ابراہیم کو ہم دکھا دیتے ہیں وہ اس کا نظارہ کرتے ہیں. حضرت ابراہیم کی یہ خصوصیت تھی جب آپ ملک شام میں رہتے تھے اس وقت مسجد اقصی میں جب تشریف لے جاتے تھے تو وہاں ایک چٹان جیسا پتھر تھا جس کا نام ہے صخرہ بیت المقدس. صخرہ کہتے ہیں چٹان کو. بیت المقدس میں وہ ایک چٹان تھی اس کے بارے میں یہ روایت ہے کہ جب انبیاء کرام علیہ الصلوۃ والسلام وہاں نماز کے لیے آتے تو اسی پتھر میں اپنی سواری کو باندھتے. وہ پتھر بڑا مبارک پتھر تھا اور معراج کی رات میں بھی حضور کی سواری وہاں باندھی گئی.
سبحان اللہ سبحان اللہ.
اس پتھر کے اوپر حضرت ابراہیم جب کھڑے ہوتے تھے تو ان کی نگاہوں میں اتنی روشنی ہوتی تھی کہ زمین سے لے کر آسمان آسمان کے اوپر تک جہاں تک اللہ کی سلطنت ہے زمین کے نیچے تحت السرا ساری کائنات کو ایک ہی وقت میں حضرت ابراہیم اپنی آنکھوں سے دیکھ لیا. اور یہ کسی حکایت بیان کرنے والے مولوی کی حکایت نہیں. خود اللہ تعالی نے جو مولا ہے اور سب سے بڑا مولانا اللہ ہی ہے. باقی تو سب اس کے عطا سے اور نبی کے صدقے میں مولانا
سبحان اللہ.
لیکن حقیقی اور اصلی مولانا صرف اللہ. قرآن مجید فرماتا ہے ربنا ولا تحملنا ما لا طاقت لنا به واعف عنا واغفر لنا وارحمنا انت مولانا. اے اللہ تو مولانا.
سبحان اللہ.
اہل سنت کو یہ فخر حاصل ہے کہ اللہ تعالی کو بھی ہم مولانا مانتے اور حضور صلی اللہ علیہ وسلم کو بھی مولانا مانتے.
سبحان اللہ.
آپ درود پاک پڑھتے ہیں تو اس میں یہ صیغہ استعمال کرتے ہیں یہ لفظ اللہم صلی علی سیدنا و مولانا. رب نے اپنے لیے بھی مولانا کہا اور حضور اکرم صلی اللہ تعالی علیہ وسلم بھی مولانا.
سبحان اللہ.
اور حضور کا جو سچا چاہنے والا نبی مولانا تو بہت ہے جو سچا چاہنے والا ہے وہ بھی مولانا. تو یہ کسی دوسرے مولانا کی بات نہیں کر رہا ہوں. جو اصلی مولانا ہے حقیقی مولانا ہے جس کے فیض سے لوگ مولانا ہوئے ہیں
اللہ
ارشاد فرماتا ہے وَكَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ. کہ ہم یوں ہی ابراہیم کو زمین و آسمان کے سارے ملک دکھا دیتے تھے. یہ حضرت ابراہیم علیہ السلام کی آنکھ کی کا معجزہ تھا. انہیں سر ادھر ادھر گھمانے کی ضرورت نہیں پڑتی تھی. صخرہ بیت المقدس پر کھڑے ہوئے سارا سین ان کی نگاہوں کے سامنے سمٹ آتا تھا. حضرت موسیٰ علیہ السلام کو معراج ہوئی تو وہ کوہ طور پر گئے. ابراہیم علیہ السلام نیچے چٹان پر کھڑے تھے تو ساری کائنات دیکھتے تھے. حضرت موسیٰ کوہ طور پر چڑھے تو اللہ کا جلوہ انہوں نے دیکھا. سب جانتے ہیں پرانی بات ہے. دیکھا تو کس طرح دیکھا؟ حضرت موسیٰ علیہ السلام نے تمنا کی تھی رب ارنی انظر الیک، مولا میں تجھے دیکھنا چاہتا ہوں. ڈیمانڈ کیا، مانگ کی، مطالبہ کی، تو رب نے اس کا جواب یہ دیا کہ لن ترانی، موسیٰ تم مجھے دیکھ نہیں سکتے. حضرت موسیٰ کا ذوق رویت اتنا بڑا ہوا تھا کہ بے چین تھے، مولا بس دکھا دے. روایت میں آیا حضرت موسیٰ نے کہا مولا مجھے معلوم ہے کہ میں تجھے نہیں دیکھ سکتا، دیکھنا تو کسی اور کے نصیب میں ہے، میں نہیں دیکھ سکتا، لیکن تو تو قدرت والا ہے، تو تو دکھا سکتا ہے. میں نہیں دیکھ سکتا، تو دکھا سکتا. پروردگار عالم نے یہ نہیں فرمایا کہ موسیٰ لو مجھے دیکھ، بلکہ اس کے لیے ایک وسیلہ اور ایک واسطہ مقرر کیا اور ارشاد فرمایا اے موسیٰ پہاڑ کی طرف تم دیکھو، میں اس پر اپنی تجلی ڈالتا ہوں، اگر پہاڑ اپنی جگہ ٹھہرا رہا تو تم مجھے دیکھنے میں کامیاب ہو جاؤ.
سبحان اللہ.
رب العالمین ارشاد فرماتا ہے کہ انظر الی الجبل، اے موسیٰ تم پہاڑ کی طرف دیکھو. یہ نقطہ یاد رکھیے، موسیٰ نے کہا میں تیری طرف دیکھنا چاہتا اور رب فرماتا پہاڑ کی طرف دیکھو. مطالبہ یہ تجھے دیکھنا چاہتا ہوں، تو رب یہ فرماتا ہے مجھے نہیں دیکھ سکتے، پہاڑ کی طرف دیکھو.
جی
یہ ایک عجیب سا حکم ہے. پہاڑ کی طرف حضرت موسیٰ دیکھ رہے ہیں، یہ نہیں فرمایا، یہ نہیں عرض کیا مولا میں تجھے دیکھنا چاہتا ہوں، پہاڑ کو تو میں دیکھ ہی رہا ہوں. لیکن موسیٰ نبی تھے، اللہ کے حکم کی حکمت کو جانتے تھے. حضرت موسیٰ نے ٹکٹکی باندھ کر کے پہاڑ کو دیکھنا شروع کیا. اللہ تعالیٰ فرماتا فتجلا ربہ للجبل. علماء بیٹھے ہوئے ہیں، اللہ تعالیٰ فرماتا ہے کہ رب نے، اللہ تعالیٰ نے پہاڑ کے لیے تجلی ڈالی، موسیٰ علیہ السلام کے لیے تجلی نہیں تھی. فرماتا ہے لل جبل، پہاڑ کے لیے میں نے تجلی ڈالی تھی. موسیٰ علیہ السلام سے تو کہہ دیا تھا کہ آپ نہیں ڈائریکٹ دے سکتے، جب نہیں دیکھ سکتے تو رب نے وسیلہ بنایا، اس کو پہاڑ کو. اے موسیٰ تم مجھے دیکھنا چاہتے ہو، میں تجلی پہاڑ کے لیے پہاڑ پر ڈالوں گا، اگر یہ پہاڑ اپنی جگہ پر قائم رہا تو تم مجھے دیکھنے میں کامیاب ہو سکتے. فتجلا ربہ للجبل، اللہ نے اپنی تجلی ڈالی. کتنی تجلی تھی؟ سر چلائی جیسے نہیں، بہت بڑا فوکس نہیں. مفسرین فرماتے ہیں سوئی کی جو نوک ہوتی ہے اسی نوک کے برابر ایک چمک پہاڑ پر پڑی. حضرت موسیٰ علیہ السلام کی اچٹتی ہوئی نظر اس تجلی پر پڑی تو تو اس کا اثر یہ ہوا، قرآن فرماتا ہے فجعلہ دکم وخر موسیٰ صعقا، اتنی سی تجلی ایسی پاور فل تھی کہ پورا پہاڑ جل گیا، پورا پہاڑ پتھر کا جل گیا. اللہ کی تجلی کو کون برداشت کر سکتا ہے؟ پہاڑ جیسا مضبوط جو لاکھوں کروڑوں سال سے اپنی مضبوطی کا لوہا منوا چکا ہے، رب کی تجلی، ذات کی نہیں اس کی صفت کی تجلی، سوئی کے نوک کے برابر پڑی تو پورا پہاڑ جل کر کے کالا سرما بن گیا. آج دنیا میں جہاں جہاں سرما سپلائی ہوتا ہے، اصلی سرما وہ اسی پہاڑ سے آتا ہے. حضرت موسیٰ علیہ السلام کی نظر پڑی، بے ہوش ہو گئے. فخر موسیٰ صعقا، موسیٰ بے ہوش ہو کر زمین پر گر پڑے. محدث اعظم کچھوچوی نے بہت اچھا پیارا شعر کہا، فرماتے ہیں غش کھا گئے کلیم مگر ہنس پڑے حبیب، غش کھا گئے کلیم مگر ہنس پڑے حبیب، آنکھیں بدل گئی تو نظارہ بدل گیا. نظارہ تو وہی تھا، آنکھیں بدلی ہیں. وہاں کلیم کی آنکھ تھی، یہاں حبیب کی آنکھ. اللہ کے نبی جب معراج میں حاضر ہوئے بارگاہ خداوندی میں، تو رب آپ کے دید کا نقشہ کھینچتا ہے اور ارشاد فرماتا ہے ما زاغ البصر وما طغى. حبیب میری ذات کا جب جلوہ دیکھ رہے تھے، تجلی ذات وحد کو دیکھ رہے تھے، تو حضور کا عالم یہ تھا کہ ما زاغ البصر، آنکھ میں ٹیڑھا پن بھی نہیں پیدا ہوا، آنکھ میں کجی بھی نہیں پیدا ہوا، اور آنکھ جھپکی بھی نہیں. جب تیز روشنی کو آپ دیکھیں، مثلا سورج آدھے دن کا چمک رہا ہے اور آپ اس کی طرف دیکھیں، تو آپ کی آنکھ کی حالت کیا ہو؟ فوراً چھپک جائے گا یا اس میں ٹیڑھا پن پیدا ہو جائے گا. یہ سورج کی چمک، اس کو دیکھتا ہے انسان تو آنکھ میں کجی اور جھپک پیدا ہوتی، اور رب کی ذات کا جلوہ پہاڑ پر تو صفت کا جلوہ تھا، موسیٰ برداشت نہیں کر سکے. حضرت رسول اکرم صلی اللہ علیہ وسلم تو ذات کا جلوہ دیکھ رہے تھے، اور رب فرماتا ما زاغ البصر وما طغى، میرے حبیب کی آنکھ چھلکی بھی نہیں، اس میں کجی اور ٹیڑھا پن بھی نہیں پیدا ہوا. اب ذرا سوچو، حضور کی طاقت اور حضور کی قوت اور حضور کے اندر جو پاور ہے، اس کا کوئی ٹھکانا ہو سکتا ہے؟
نہیں ہو سکتا.
سوئی کے ناک کے برابر جناب موسیٰ علیہ السلام برداشت نہ کر سکے، پہاڑ برداشت نہ کر سکا، لیکن مصطفیٰ صفت کا جلوہ نہیں، ذات کا جلوہ دیکھ رہے ہیں اور مسکرا مسکرا کر کے دیکھ رہے ہیں.
بے شک.
ایک آخری بات عرض کر کے اور میں ختم کرتا ہوں. حضرت موسیٰ نے اسرتی نظر سے سوئی کے ناکے کے برابر اللہ کی تجلی دیکھی، تو اس سے حضرت موسیٰ کو فائدہ کہتا. تفسیر کبیر امام رازی کی اٹھا کر دیکھو، اس میں آپ روایت نقل فرماتے ہیں، اتنے بڑے امام، کہ حضرت موسیٰ علیہ السلام کو یہ فائدہ ہوا کہ رعا موسیٰ نملتن سودا فی لیلت السودا علی صخرت السودا اربعین فرسخ. اس کا ترجمہ یہ ہے کہ جناب موسیٰ علیہ السلام دیکھ لیا کرتے تھے کالی چیونٹی کو، काले पत्थर पर काली रात में 80 मील के फासले से,
सुभान अल्लाह, बेशक
80 मील 40 फरसख, एक फरसख एक कोस का होता है और एक कोस 2 मील का होता है, तो 40 फरसख के 80 माइल हुए। 80 मील के फासले से हजरत मूसा काली रात में काली चींटी को काले पत्थर पर रेंगते हुए किसी तरह देखते हैं जैसे आप अपने हाथ पर चींटी को चलते हुए देखते। उस तजल्ली के देखने की हजरत मूसा को ये आंखों में रोशनी मिल गई कि आपकी बिनाई कितनी अजीम हो गई, ये भी मौजज़ा। और जिस रसूल ने अल्लाह की जात का जलवा देखा और जी भर कर देखा हो, मुस्कुरा मुस्कुरा कर देखा हो, वो उस रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की आँख की रोशनी का कोई अंदाजा कर सकता है?
कोई नहीं।
हजरत इब्राहिम पत्थर पर खड़े होते थे तो सब देखते थे, हजरत मूसा ने उछटती निगाह से सुई के नाके के बराबर तजल्ली देखी तो चींटी को काली रात में चलते हुए काले पत्थर पर देखते थे, तो उजाले में उनकी निगाह का क्या आदत होगा? मेरे हबीब ने मेराज की रात में जाते बहत का जलवा देखा तो सारी कायनात को रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम देखते रहे कयामत तक। इसी का नाम है हाजिर और इसी का नाम है नाजिर। लोग कहते हैं हुजूर को हाजिर नाजिर नहीं कहना चाहिए, क्यों नहीं कहते? नाजिर कहते हैं देखना। हजरत इब्राहिम पत्थर पर खड़े होते थे तो पूरी कायनात के नाजिर होते थे और हुजूर सल्लल्लाहु अलैहि वसल्लम अर्शे मुअज्जा पर दूर से नहीं, जात कितनी जात करीब थी, दना फतदल्ला फकान काब कौसैन अव्वल। दो कमानों के चिल्ले के दरमियान जो भेद होता है उससे भी करीब तालिब व मतलूब थे और जी भर के देखा। फिर हुजूर की नजर के बारे में क्यों ये गुमराह फिरता कहता है कि वो दीवार के पीछे क्या है ये भी नहीं देख
सकता?
हजरत मूसा काली चींटी को काले पत्थर पर काली रात में 80 माइल के फासले से देखे और मुस्तफा जो हंस हंस के जात का जलवा देख करके आए, सारी कायनात को हुजूर फरमाते हर वक्त जैसे अंजरो इला कफी हाजरी, मैं हथेली को देखता हूँ पूरी कायनात को हर वक्त इसी तरह। इसी का नाम है नाजिर। अभी दूसरी बात हुजूर फरमाते हथेली की तरह देखना हूँ तो दुनिया आपके सामने हाजिर थी कि नहीं? आप हथेली को रखें तो ये हथेली गायब है आपसे कि हाजिर है? और मैं हथेली के पास हाजिर हूँ कि गायब हूँ? इसी का नाम है तो हाजिर और नाजिर। सारी कायनात हुजूर के सामने मौजूद और हुजूर कायनात के सामने हाजिर और निगाहों से कायनात को देख रहे हैं, हुजूर हाजिर भी हैं
नाजिर भी हैं।
कुछ लोग कहते हैं हुजूर को हाजिर नाजिर कहना ये शिर्क है, मैं कहता हूँ शिर्क नहीं ईमान है। मेरा चैलेंज है कि जो लोग कहते हैं अल्लाह ताला हाजिर भी है नाजिर भी है, नबी हाजिर नाजिर नहीं हो सकते हैं, आप उनसे कह दीजिए पूरे कुरान में पूरी हदीस में आप एक टूटी फूटी रिवायत बता दीजिए कि अल्लाह हाजिर भी है नाजिर है। 99 नाम भी अल्लाह के हैं ना?
हैं।
एक नाम उसमें बता दिए, कहीं नाजिर अल्लाह का नाम लिखा है, कहीं हाजिर अल्लाह का नाम लिखा
है? लिखा।
क्यों नहीं लिखा? आज जो बंदी बोलता है अल्लाह साहब हाजिर नाजिर है तो क्या अल्लाह ताला माज अल्लाह भूल गया अपना नाम हाजिर नाजिर क्यों नहीं लिखा उसने?
یہ اس لیے دنیا دیکھ لے حاضر ناظر تو میرا حبیب ہے اور میں ساری کائنات کو اپنے حبیب کے سامنے اٹھا کر رکھ دیا. رفع لیت دنیا رفع لیت دنیا. اللہ کے رسول فرماتے ہیں ان اللہ رفع لیت دنیا وانا انظروا الیہا کما انظروا الی کفی حاضی. رب نے میرے سامنے پوری دنیا کو اٹھا کر رکھ دیا اور میں ہتھیلی کی طرح دنیا کو دیکھتا ہوں. اللہ تعالی موجود ہے, اللہ تعالی بصیر ہے. بصیر کے معنی دیکھنے والا, اور موجود کے معنی اللہ کا وجود ہمیشہ کائنات پر محیط ہے. حاضر اسے کہتے, یہ بھی سمجھ لیجیے, تھوڑی دیر ہو جائے گی. حاضر کہتے ہیں اس کو جو کہیں بیٹھا ہو اور اس کو ہر طرف سے کوئی چیز گھیرے ہوئے. ہم یہاں حاضر ہیں, اس کی دیواریں ہم کو گھیرے ہوئے ہیں. ہم میدان میں ہیں, میدان میں حاضر ہیں, تو وہاں چاروں طرف ہمارے بدن کو ہوا گھیرے ہوئے ہے. نیچے سے تلوے کو زمین اور اوپر سے ہوا, دائیں بائیں ہر طرف ہوا چپکی ہوئی ہے. اس لیے ہم کو حاضر کہا جاتا ہے. اللہ تعالیٰ کو کوئی چیز گھیر نہیں سکتا ہے, نہ ہوا نہ مکان. اس لیے اللہ کو حاضر کہنا جائز نہیں ہے. اور ناظر اس کو کہتے ہیں کہ جو کسی نظر سے کسی آلے کے ذریعے کسی کو دیکھے. یہ بندوں کی شان ہے, اللہ تعالیٰ کی آنکھ بھی نہیں ہے اور کسی آلے سے کسی انسٹرومنٹ کے ذریعے اللہ کسی کو نہیں دیکھتا. یہ شان بندوں کی ہے کہ آنکھ سے دیکھتے ہیں, لیکن عام لوگوں کی آنکھ تھوڑی دور دیکھتی ہے اور نبی کی آنکھ کائنات کو دیکھتی. یہ ہے فرق. تو حاضر ناظر اللہ نہیں ہے, میں پورے دعوے کے ساتھ کہتا ہوں حاضر ناظر حضور صلی اللہ علیہ وسلم. اللہ تعالی ہماری اس مجلس کو قبول فرما لے اور ہمیں سچے عقیدے پر قائم رہنے کی توفیق عطا فرمائے. اور حضور صلی اللہ تعالی علیہ وسلم وہاں سے جو نماز لے کر آئے ہیں, حضور یہ بھی دیکھتے ہیں کہ کون میرا امتی نمازی ہے نہیں ہے. ارشاد فرماتے سارے امتیوں کے عمل میرے پاس ہمیشہ پیش کیے جاتے ہیں, میں دیکھتا ہوں میرا امتی کیا گناہ کر رہا ہے اور کیا نیکی کر رہا ہے. نیکی کرتا ہے تو میں خوش ہو جاتا ہوں, برائی کر کے دیکھتا ہوں تو مجھے رنج ہوتا ہے. تو نبی کو خوش رکھو تاکہ تم بھی خوش رہو. کھڑے ہو کر سلام.